الله الرحمن الرحيم الحمد لله والصلاة على أهل والصلاة والسلام على سيدنا وإمام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد
تشریعی تو ہماری بحث تو چلے گی ولایت تشریح میں، کیونکہ ائمہ انبیاء ائمہ معصومین علیہ الصلوۃ والسلام کیا تھے؟ ولایت تشریح کے حامل تھے۔ تو اب خود یہ ولایت فقہی کا، جیسا کہ ہم جانتے ہیں کہ انبیاء نبوت کے سلسلے کو جاری رکھنے کا نام ہے تسلسل، کا نام ہے امامت، امامت کے تسلسل کو جاری رکھنے کا نام ہے ولایت فقہی۔ تو لہٰذا یہ تینوں چیزیں ایک دوسرے سے متصل اور ریلیٹڈ ہیں، لہٰذا اس میں ہم فی الحال بحث نہیں کریں گے، ہماری بحث ہوگی ولایت تشریح میں، یعنی قانونی ولایت میں، کہ یہ قانون بنانے کا حق کس کو ہے۔ دو چیزیں ہیں نا، دو الگ الگ چیزیں ہیں، انشاءاللہ بھی ہم بیان کریں گے، دو الگ الگ چیزیں ہیں۔ ایک چیز کیا ہے؟ قانون کا بنانا، دوسرا کیا ہے؟ قانون کو جاری کرنا۔ قانون کوئی اور بناتا ہے، قانون کو جاری کوئی اور کرتا ہے، یہ دنیا میں نظام اور سسٹم ہے۔ جیسے کہ آپ دیکھتے ہیں جو قانون بناتا ہے وہی قانون کو جاری نہیں کرتا، بلکہ قانون بنانے والا کوئی اور ہے۔ قانون کو معاشرے میں، نظام میں، اس کائنات میں یا ملک میں یا جہاں بھی ہو، اس کو جاری کرنے والا کوئی اور ہے۔ تو دو چیزیں، اب ہم کو بھی یہ دیکھنا ہے کہ جو اسلامی نظام اور اسلامی سسٹم ہے، تو اس کے قانون کو کس نے بنایا، اس کا قانون کا بنانے والا کون ہے، کیا اللہ تعالیٰ نے ہر انسان کو اجازت دی دی ہے کہ وہ اپنی مرضی سے قانون کو بنائے، یا اللہ تعالیٰ نے قانون بنانے کا حق اپنے ساتھ مخصوص رکھا ہے اور اس کو جاری کرنے کا حق کس کو ہے، کیا ہر انسان کو ہے یا نہیں، اللہ تعالیٰ نے کچھ خاص بندے رکھے ہیں، خاص بندوں کے لیے کہا کہ یہ لوگ قانون جاری کر سکتے ہیں۔ یہ سب بحث انشاءاللہ ابھی کریں گے۔ تو دو چیزیں ہیں، ایک ہے قانون گزاری، قانون کو بنانا، دوسری چیز ہے قانون کو جاری کرنا۔ تو ہماری بحث جو چلے گی ولایت تشریحی میں، یعنی قانونی ولایت کس کو کہا جاتا ہے، قانون بنانے کا حق کس کو ہے، قانون جاری کرنے کا کسے ہے۔ جب یہ بحث آج کی بہت امپورٹنٹ ہے، جب یہ بحث سمجھ میں آ جائے گی تو ہم خود بخود سمجھ میں آ جائے گا ولایت فقہی کا اس سے کیا کانٹیکٹ اور تسلسل ہے۔ ولایت کی دو قسمیں ہیں، پہلی ہے ولایت تکوینی، یعنی پوری کائنات کی ولایت، دوسری ہے ولایت تشریعی، یعنی قانونی ولایت، جو قانون بنائے جاتے ہیں اس کی حکومت اور ولایت۔ اب آئیے، اللہ تعالیٰ نے انسانوں کی اجتماعی، ایک تو انسان پورے سوسائٹی کے ساتھ زندگی گزار رہا ہے، ایک ہے انسان کی انڈیویژل لائف یعنی انفرادی زندگی، تو دونوں زندگی، چاہے وہ سوسائٹی کے ساتھ زندگی گزارے، معاشرے میں زندگی گزارے، اجتماعی زندگی ہو یا انفرادی انڈیویژل لائف، دونوں کے لیے قانون اور دستور بنائے اللہ تعالیٰ نے۔ ایسا نہیں کہ صرف انسان کے لیے کہا کہ تم جب تک گھر میں رہو یا اپنی انڈیویژل لائف میں، انفرادی زندگی میں تمہارے لیے قانون ہے، لیکن جب معاشرے میں، سوسائٹی میں آؤ تو تمہارے سوسائٹی میں گزارنے کے لیے کن کن چیزوں کی ضرورت ہے۔ ایسا نہیں کہ آدمی خود مختار ہے، اللہ تعالیٰ نے انسان کو مختار پیدا کیا، ہر انسان کی کیا خواہش ہوتی ہے، انسان ہر اپنے فائدے میں سوچتا ہے، انسان کی فطرت ہے، انسان ہر چیز اپنے فائدے میں سوچتا ہے، سب کچھ چاہتا ہے کہ سب کچھ مجھے مل جائے، دوسروں کی فکر نہیں ہے۔ اگر اسی طرح انسان کو آزاد چھوڑ دیا جاتا، ہر انسان آزاد رہتا، تو معاشرے اور سوسائٹی کا نظام آپ سوچیے کیا ہوتا، ہے نہیں ہے؟ اگر کوئی قانون نہ ہوتا اجتماعی، اور خدا جس کو خدا بھلا کرے اجتماعی زندگی گزارنے کے لیے، سوسائٹی میں زندگی گزارنے کے لیے اگر کوئی قانون نہ بنایا جاتا، تو آپ سوچیں نظام کیا ہوتا، ہر انسان اپنے فائدے میں، اپنے بھلائی کے جو کام ہوتا اسی کو انجام دیتا۔ تو اللہ تعالیٰ نے کیا نظام بنایا انسان کے لیے، چاہے وہ سوسائٹی میں زندگی گزارے یا انڈیویژل لائف، اجتماعی زندگی ہو یا انفرادی، دونوں زندگی اور دونوں لائف گزارنے کے لیے اللہ تعالیٰ نے کچھ دستور بنائے ہیں، کچھ قانون بنائے ہیں، ٹھیک ہے؟ اور کیوں بنائے ہیں، اللہ ہی نے کیوں بنائے ہیں، خود انسان کیوں نہیں بنا سکتا؟ سبب یہ ہے کہ انسان، ہم کیونکہ ہم انسان ہیں، ہم کو کس نے پیدا کیا، اللہ تعالیٰ نے، ہم اللہ کی مخلوق ہیں، لہذا جو ہمارا خالق ہے وہی بہتر جانتا ہے کہ ہماری داخلی زندگی میں، ہماری باطنی زندگی میں اور ہماری ظاہری زندگی میں ہم کو ایک ترقی کے مقام پر پہنچنے کے لیے کن چیزوں کی ضرورت ہے، ہے جس نے بنایا ہے وہ بہتر جانے گا یا جس نے نہیں بنایا وہ بہتر جانے گا، جس نے بنایا وہ بہتر جانے گا۔ कंपनी है कोई कार लॉन्च करती है बनाती है, उसकी जो पार्ट्स की जो उसके अंदरूनी कल पुर्जे हैं जो पार्ट्स हैं वही कंपनी वाले जानते हैं क्या क्या इस पर लगे हुए हैं, कोई दूसरा आम आदमी जानता है नहीं जानता। तो इसी तरह से अल्लाह ताला ने इंसानों को खल किया पैदा किया, तो परवरदिगार आलम बेहतर जानता है कि इंसान की जिंदगी को सही रास्ते पर चलाने के लिए, इंसान को तरक्की के मंजिले तय करने के लिए किन किन चीज़ों की ज़रूरत है। तो लिहाजा अब पता चला कि सिर्फ कानून बनाने का जिंदगी में इंसान की जिंदगी की गुजारने के लिए बसर करने के लिए जिन चीज़ों की ज़रूरत है, जिन कवानीन की ज़रूरत है, उन तमाम कानून को बनाने का हक परवरदिगार को है। परवरदिगार आलम ने वो तमाम कानून बनाए और इस्लाम की सूरत में हमारे लिए पेश किए। यहाँ तक के बाद वहाँ से अब आइए उसके बाद क्या, अब हम ध्यान लिहाजा खुलासा नतीजा ये निकला कि कानून साजी का हक यानी कानून बनाने का हक सिर्फ और सिर्फ खुदावंद आलम का है, कोई और कानून नहीं बना सकता। और क्यों नहीं बना सकता इसका रिजल्ट भी हमने बताया आपकी बात में, क्योंकि इंसान का खालिक परवरदिगार है, खालिक बेहतर जानता है कि मखलूक के हक में कौन सी चीज़ बेहतर है ताकि वो उनको फॉलो करके उस पर अमल करके अपनी ज़िंदगी को कामयाबी की मंजिल तक ले जा सके। अब आइए कुरान के हुक्म के मुताबिक, हमने कहा ना कि कानून बनाने का हक सिर्फ सिर्फ खुदा को है, ये बात तो कुरान में मौजूद है, परवरदिगार आलम ने तो इसके बारे में इरशाद फरमाया है। लिहाजा ये बात आप तय कर लें, ये सुन लें और अच्छी तरह से समझ लें कि कानून बनाने का हक सिर्फ खुदा को है, हुक्म खुदा के खिलाफ कोई भी हुक्म हो, अब अगर खुदा के अलावा कोई और हुक्म करे या कोई और हाकिम हो तो परवरदिगार की नज़र में कुरान की नज़र में ऐसा इंसान खुद गुमराह है कि जो कुरान के खिलाफ या अल्लाह के खिलाफ कोई हुक्म लागू और जारी करे, कुरान की नज़र में ऐसा इंसान क्या है, गुमराह है। चुनांचे परवरदिगार आलम कुरान मजीद में इरशाद फरमाता है कि बिस्मिल्लाहिर्रहमानिर्रहीम वमन यब्तगी गैर अल-इस्लाम दीनन फलन युक़बला मिन्हु वहुवा फिल आखिरति मिनल खासिरीन। हमने कहा कि इस्लाम जो है आप इस्लाम को सिर्फ एक दीन की निगाह से मत देखिए, ये मत सोचिए कि इस्लाम एक दीन है, एक रिलीजियस है कि जो इंसान को नमाज रोजे का हुक्म देता है, नहीं, बल्कि इस्लाम नाम है उस कानून का, ऐसे सिस्टम का, ऐसे निज़ाम का कि अगर जिस पर इंसान अमल करे तो ये इंसान की जो इस्लाम को फॉलो कर रहा है, इस्लाम पर अमल कर रहा है, ये इस्लाम सिर्फ उसकी दीनी ज़िंदगी को नहीं बल्कि दुनिया और आखिरत, दीन और मजहब, दुनिया और मजहब दोनों ज़िंदगी को संवार सकता है, दोनों ज़िंदगी को उसकी आबाद कर सकता है। इसलिए सिर्फ हम इस्लाम को एक मजहब नहीं समझे बल्कि एक ऐसा जामे कानून समझिए कि जो इंसान के लाइफ को सही रास्ते पर गुजारने के लिए काफ़ी है। तो लिहाजा इसीलिए परवरदिगार कहता है, क्या फरमाया आयत का तर्जुमा, कि जो इस्लाम के अलावा जो भी इंसान इस्लाम के अलावा किसी और दीन का खासकार होगा यानी इस्लाम को छोड़कर किसी और दीन को फॉलो करने वाला होगा वो दीन उससे हरगिज़ कबूल नहीं किया जाएगा, यानी अल्लाह के नज़दीक अगर कोई काबिल कबूल दीन है तो वो है दीन इस्लाम। अगर इसके अलावा कोई और दीन लेकर आए परवरदिगार उसके दीन को कबूल नहीं करेगा और वो रोज़े क़यामत नुकसान उठाने वालों में से होगा, वहुवा मिनल वहुवा फिल आखिरत मिनल खासिरीन। जो इंसान इस्लाम के अलावा किसी और दीन पर ज़िंदगी गुजार रहा है ऐसा इंसान अपनी ज़िंदगी को खसारे और घाटे में गुजार रहा है, कुरान का हुक्म है। तो मालूम हुआ हुक्म एक है, कानून एक है, वो सबके लिए है, जो फॉलो करा वो कामयाब हुआ, जिसने उस पर अमल नहीं किया उसने अपना घाटा नुकसान किया। ये आले इमरान की आयत नंबर 85 है जिसकी तिलावत की गई। अब आइए हमने कहा कि कानून गुजारे और हुक्म सिर्फ परवरदिगार से मखसूस है, चुनांचे परवरदिगार आलम सूरह माईदा की आयत नंबर 44 आयत नंबर 44 में इरशाद फरमा रहा है। हमने कहा ना कि जो इंसान अल्लाह के अलावा अल्लाह से हटकर कोई हुक्म और कानून बनाए ऐसे इंसान को अल्लाह ताला ने काफिर कहा है, जालिम कहा है, फासिक कहा है। जो इंसान हुक्म इलाही के अलावा हुक्म करे, कानून इलाही के अलावा एक जदीद कानून पेश करे, उस इंसान को कुरान ने अल्लाह ने काफिर कहा है, जालिम कहा है, फासिक कहा है। चुनांचे परवरदिगार आलम सूरह माईदा में इरशाद फरमाता है कि बिस्मिल्लाहिर्रहमानिर्रहीम वमन लम यहकुम बिमा अंज़लल्लाहु फ़ौलाइका हुमुल काफिरून। پروردگار ارشاد فرماتا ہے کہ جو لوگ اللہ کے نازل کردہ فرمان کے مطابق, یعنی جو لوگ اللہ نے حکم نازل کیا تھا اس حکم کے علاوہ کوئی اور حکم کرے, یعنی جو اللہ نے حکم کیا تھا اس حکم پر عمل نہ کرے, جو لوگ اللہ کے نازل کردہ فرمان کے مطابق حکم نہ کرے تو ایسے لوگ کافر ہیں. ایک آیت, آیت نمبر سورہ مائدہ آیت نمبر 44. اس کے بعد کی فوراً آیت میں پروردگار ارشاد فرماتا ہے وَمَن لَمْ يَحْكُمْ بِمَا أَنزَلَ اللَّهُ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ. جو لوگ اللہ کے نازل کردہ فرمان کے مطابق حکم نہ کریں ایسے لوگ ظالم ہیں. اللہ نے ایک سسٹم نازل کیا, حکم نازل کیا اسلام کی سنت میں. اب جو بھی لوگ اسلام کے علاوہ کوئی اور حکم کرتے ہیں وہ لوگ کیا ہے؟ کافر ہیں, ظالم ہیں اور فاسق ہیں. یہ قرآن کی 3 آیتیں آپ کی خدمت میں ہیں. یہ ہے آیت وَمَن لَمْ يَحْكُمْ بِمَا أَنزَلَ اللَّهُ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ. یہ سورہ مائدہ کی آیت نمبر 45-45. اس کے بعد آیت نمبر 47 سورہ مائدہ کی آیت نمبر 47 میں 47 میں کیا ارشاد ہوا کہ وَمَن لَمْ يَحْكُمْ بِمَا أَنزَلَ اللَّهُ فَأُولَٰئِكَ هُمُ الْفَاسِقُونَ. جو لوگ اللہ کے نازل کردہ فرمان کے مطابق حکم نہ کرے ایسے لوگ قرآن اور اللہ کی نظر میں کیا ہے؟ فاسق ہیں. یہاں تک بات واضح ہوئی؟ اب آئیے, ہم نے کہا تھا کہ ولایت تشریعی جو ہمارا محسوس ایسے ہیں, ولایت تشریعی مخصوص ہے انبیاء علیہ السلام سے. ہم نے کہا کہ ولایت تشریعی سے مراد ہے قانونی ولایت. اللہ تعالیٰ نے قانون جاری کیے, قانون بنائے, ان قانون کو جاری کرنے والے کون ہیں؟ ائمہ علیہ السلام, انبیاء علیہ السلام. چنانچہ بھائیے تمام انبیاء کے لیے ولایت تشریعی کا ثبوت ایک مسلم حقیقت ہے. تمام علماء نے, تمام فرقے کے علماء نے اس بات کو مانا ہے کہ جو قانونی ولایت ہے, تشریعی ولایت ہے, وہ تشریعی ولایت تمام انبیاء برابر کے اس میں شریف ہے. تمام انبیاء کو یہ ولایت حاصل ہے. تمام انبیاء نے اللہ کے حکم کو نافذ کیا, اللہ کے فرمان کو نافذ کرنے کا حکم تمام انبیاء کے لیے ثابت ہے. ٹھیک ہے, اب اللہ تعالیٰ نے انبیاء کو ایک خاص اختیار دے کر بھیجا جس کا نام ولایت تشریعی رکھا. اللہ تعالیٰ نے انبیاء کو ایک پاور دیا جس پاور کا نام ولایت تشریعی, یا جس کو کہا جاتا ہے ایک لفظ ہے حق اعتباری, یعنی ایک خاص پاور دیا ہے جس کو ولایت تشریعی کے نام سے یاد کیا جاتا ہے. یہ تھوڑے الفاظ ذرا سخت ہیں لیکن کوشش کریں انشاءاللہ آپ اس کو سمجھ لیں گے. اگر بات کوئی چیز سمجھ میں نہ آئے تو انشاءاللہ بات کو اس کے بارے میں ڈسکس کر سکتے ہیں, کوئی مشکل نہیں ہے. اب بعض اوقات جو ہم نے کہا کہ اللہ تعالیٰ نے قانونی ولایت کا حق انبیاء کو دیا ہے تو اس سے یہ کنفیوژن پیدا ہوتا ہے کیا اللہ تعالیٰ نے قانون بنانے کا حق بھی انبیاء کو دیا ہے یا نہیں؟ قانون بنانے کا حق اللہ کو ہے, انبیاء کو بھی قانون بنانے کا حق ہے کیا نہیں ہے, بیچ اس میں ہے. تو اب انسان یہ نہ سوچے, ہم نے کہا نا کہ ولایت تشریعی یعنی قانونی حکومت, جب انبیاء اور تمام مرسلین انبیاء مرسلین کو یہ ولایت, یہ حکومت قانونی حاصل ہے تو کیا انبیاء کو یہ حق ہے کہ وہ اپنی طرف سے کوئی قانون بنائے؟ ہرگز نہیں. انبیاء کو اپنے طرف سے کوئی قانون بنانے کا حق نہیں ہے, بلکہ جو کچھ قانون پروردگار نے بنائے ہیں وہی قانون, انہی قانون کو لوگوں تک پہنچانا, نافذ کرنا یہ انبیاء کی ڈیوٹی ہے. انبیاء اپنی طرف سے کوئی نیا قانون پیش نہیں کر سکتے. تو لہذا بعض لوگوں کو یہ شبہ ہوا, کنفیوز کر لیتے ہیں کہ جب انبیاء ولایت تشریعی کے مالک ہیں, جب انبیاء کو ولایت تشریعی یعنی قانونی ولایت حاصل ہے تو اس کا یہ مطلب ہوا کہ انبیاء بھی اپنی طرف سے کوئی قانون بنا سکتے ہیں. نہیں, ایسا کچھ نہیں ہے. انبیاء کو اپنی طرف سے قانون بنانے کا حق نہیں ہے. قانون اللہ نے بنائے ہیں, ان قانون کو پیادہ کرنا, ان قانون کو جاری کرنا, معاشرے میں, سوسائٹی میں نافذ کرنا یہ انبیاء کا کام رہا ہے. اور قرآن نے بھی اس بات کو ثابت کیا کہ قرآن خود کہتا ہے کہ ہم نے قانون بنائے ہیں, قانون بنانا ہمارا کام ہے, اس کو جاری کرنا انبیاء کا کام ہے, مرسلین کا یا ائمہ کے بعد, انبیاء کے بعد ائمہ طاہرین علیہ السلام کا. تو بات یہاں تک واضح کہ صرف قانون بنانے کا حق ذات الہی کو ہے اور اللہ اس حق سے کبھی دستبردار نہیں ہوا اور نہ ہی کبھی ہوگا. قانون صرف اللہ ہی بنائے گا, دوسروں کا حق نہیں ہے. اب پھر انبیاء کیا, ہم نے کہا جب ولایت تشریعی انبیاء کے لیے, تو انبیاء کیا کام, ताकि अंबिया हुक्मे खुदा को लोगों तक पहुंचा दें। कानून बनाना नहीं है, जो अल्लाह ने कानून बना दिए हैं उन कवानीन को लोगों तक पहुंचा दें और उसे लोगों पर नाफिस करने और जारी करने का हक अंबिया को है। वो अपनी तरफ से कोई नया कानून नहीं बना सकते, जबकि खुदा किसी कानून को वजह यानी बनाने का इख्तियार यानी आइमा को या अंबिया को उसने नया कानून या नई शरीयत बनाने का इख्तियार नहीं दिया है। चुनांचे इरशाद परवरदिगार होता है सूरह अनआम की आयत नंबर 57 में परवरदिगार इरशाद फरमाता है इनिल हुक्मु इल्ला लिल्लाह, इनिल हुक्मु इल्ला लिल्लाह, हुकूमत यानी हुक्म करने का हक तो सिर्फ और सिर्फ ज़ाते इलाही से मखसूस है। मालूम है हुक्म वही कानून वही हुक्म है, तो हुक्म और कानून बनाने का हक सिर्फ और सिर्फ परवरदिगार आलम का है। इससे बढ़कर आयत इरशाद हुआ सूरह हाफर की आयत नंबर 44 और 45 में परवरदिगार इरशाद फरमाता है कि बिस्मिल्लाह रहमान रहीम वलो تطول علينا بعض الاقاويل لاخذنا منه باليمين। तर्जुमा आयत का ये है कि परवरदिगार अपने रसूल के बारे में इरशाद फरमाता है अगर रसूल हमारी निस्बत कोई झूठी बात बना लाते, झूठी बात बना रहे यानी अपनी तरफ से कोई कानून को बनाना। खुदा कह रहा है कि अगर रसूल अपनी तरफ से यानी अल्लाह ने कोई हुक्म नहीं किया, खुद रसूल अगर अपनी तरफ से कोई झूठी बात बना लाते तो हम उसका दायर हाथ पकड़ लेते। तो मतलब क्या हुआ, इस आयत का मफहूम माना क्या हुआ, यानी कभी रसूल ने किसी भी रसूल ने जनाब आदम से लेकर जनाब खातम तक हमारे आखिरी नबी तक किसी नबी ने अपनी तरफ से कोई कानून नहीं बनाया, बल्कि कानून अल्लाह ताला ने बनाया है, शरीयत अल्लाह ताला ने बनाई है, लोगों तक पहुंचाने का काम और जिम्मेदारी अंबिया की रही है। इसी को विलायत तशरीह कहते हैं। विलायत तशरीह से मुराद ये है कि कानून को लोगों तक पहुंचाने का हक और हुकूमत अंबिया अलैहिस्सलाम को है, इसे कहते हैं विलायत तशरीह। इसी से मुंसलिक है, इसी से अटैच है हमारी विलायत फकी की भी बहस, क्योंकि जब तक ये बहस हमारे तसल्लुक समझ में जाए कि बाकी बहस भी समझ में नहीं आ सकती है। तो यहाँ तक की बात ये हुई कि कानून सिर्फ अल्लाह बनाएगा, अल्लाह के बनाए हुए कानून को नाफिस करने जारी करने का हक अंबिया अलैहिस्सलाम को दिया गया है, इसको विलायत तशरीह के अनुमान से याद किया जाता है। ठीक है, चुनांचे विलायत तशरीह का मफहूम ये हुआ। अब खुलासा, विलायत तशरीह का माना क्या हुआ, ये हुआ कि अंबिया मुरसलीन को कितने भी अंबिया 1,24,000 अंबिया जो गुजरे हैं, तमाम अंबिया को इंसानों की इनफरादी और इज्तिमाई, चाहे इंसान की इंडिविजुअल लाइफ हो, इनफरादी जिंदगी हो, या सोसाइटी में जो जिंदगी माशरे में जिंदगी गुजार रहा हो, इनफरादी जिंदगी या इज्तिमाई जिंदगी के जितने भी मामलात हैं, चाहे वो दीन से रिलेटेड हो या दुनिया से, ठीक है, जितने भी मामलात हैं तमाम मामलात में, चाहे वो हुकूमत के मामला हो, सियासी मामला हो, हुकूमत का मामला हो, अखलाक हो, तहजीब हो, गरज है कि जिंदगी के हर शोबे में, इंसानी जिंदगी के हर डिपार्टमेंट में, हर शोबे में, चाहे दीन से मुताल्लिक हो, दुनिया से, सियासत से मुताल्लिक हो, अखलाक से मुताल्लिक हो, तहजीब व तमद्दुन से, जिस चीज़ से भी रिलेटेड हो, इंसान की जिंदगी के हर शोबे में इन अंबिया अलैहिस्सलाम को इंटरफेयर और दखल अंदाजी का हक हासिल है, समझे। इसी को कहते हैं विलायत तशरीह, यानी अंबिया अलैहिस्सलाम को इंसान की, चाहे वो इंफरादी जिंदगी हो, इंडिविजुअल लाइफ हो, या मुआशरती जिंदगी हो, इज्तिमाई जिंदगी हो, अब इंसान की चाहे वो जिंदगी का मामला चाहे दीन से हो या दुनिया से रिलेटेड, चाहे सियासी मामला हो, कोई झगड़ा आपस में हो गया हो, फैसले का मामला हो, हुकूमत का मामला हो, सियासत का मामला हो, अखलाक तमद्दुन, गरज के इंसान के पूरी जिंदगी के जितने भी शोबे हैं, जितने भी डिपार्टमेंट हैं, चाहे दीन से मुताल्लिक हो या दुनिया से, हर शोबे में नबी अंबिया को इंटरफेयर और दखल अंदाजी का हक है। जो नबी कहेगा उसको मानना हर मुसलमान हर इंसान पर वाजिब है, ये पुराने फैसला सुनाया है चुनांचे अल्लाह, और ये हक खुद अंबिया को अपनी तरफ से हासिल नहीं हुआ है, बल्कि ये हक इंटरफेयर का हक अल्लाह ताला ने अंबिया के लिए मुकर्रर किया है। चुनांचे आप कुरान मजीद में इरशाद फरमाता है परवरदिगार सूरह अहज़ाब की आयत नंबर 6 में कि बिस्मिल्लाहिर्रहमानिर्रहीम النبي اولى بالمؤمنين من انفسهم النبي اولى بالمؤمنين من انفسهم, مطلب کیا ہے, ترجمہ یہ کہ نبی تو مومنین سے خود ان کی جانوں سے بڑھ کر حق رکھتے ہیں۔ انسان کا میرا اپنی لائف پر، اپنی زندگی پر اتنا حق نہیں ہے کہ جتنا نبی کا ہے۔ جو نبی، جو امام ہم کو کہیں گے وہ ہم کو ماننا ہے، ہم اپنا حکم خود نہیں مان سکتے۔ اگر نبی نے کہا کہ یہ کام کرو اور میرا دل نہیں چاہ رہا کرنے کے لیے، تو میں اپنی مرضی نہیں چلا سکتا۔ کیوں؟ اس لیے کہ مجھ سے زیادہ میرے نفس پر حاکم کون ہے؟ رسول ہے، ائمہ دائرین ہے۔ لہذا آپ خطبہ غدیر میں رسول اللہ نے یہ تو سوال کیا تھا، الستو اولا منکم بانفسکم، کیا میں تمہارے نفسوں پر تم سے زیادہ حاکم نہیں ہوں؟ تو سب نے کہا تھا بھلا رسول اللہ، بے شک یا رسول اللہ۔ تو معلوم ہوا کہ نبی اور امام ہم سے زیادہ ہماری جانوں پر اختیار رکھتا ہے۔ ہر انسان کو اپنی جان عزیز ہے، لیکن اگر نبی امام کہے جاؤ جہاد کرو، اپنی جان راہ خدا میں قربان کرو، تب مجھے اپنی جان عزیز ہونے کے باوجود بھی یہ حق نہیں ہے کہ میں رسول کے حکم کی مخالفت کروں۔ کہنے کا مطلب اس کو کہتے ہیں ولایت تشریع کے عنوان سے اللہ نے یہ حق دیا کہ ہماری جانوں سے زیادہ ہمارے نفسوں پر یہ حاکم ہے، انبیاء ائمہ علیہ الصلوۃ والسلام۔ یہاں تک۔ اب آئیے، اب ذرا بحث کیسے ملتی ہے، کنیکشن کیسا ہے۔ رسول اللہ کی رحلت کے بعد، رسول اللہ سن 11 ہجری میں آپ کی رحلت ہوئی، اب رسول کی رحلت کے بعد یہ ولایت تشریع کا حق، یہ ولایت تشریع کا منصب اور عہدہ خدا کے حکم سے آپ کے جانشین یعنی ائمہ علیہ الصلوۃ والسلام رسول اللہ کے 12 جانشین ان تک منتقل ہوا، یعنی رسول کے بعد ولایت تشریع کا منصب اور عہدہ کس کو ملا ہے؟ ائمہ طاہرین علیہ الصلوۃ والسلام کو۔ تو اب ہر دور کا امام اس دور کے تمام لوگوں سے زیادہ ان کے نفسوں پر حاکم ہے، ٹھیک ہے؟ یہاں تک بات معصوم۔ تمام علماء شیعہ کا اس بات پہ اتفاق ہے کہ رسول کے رحلت کے بعد ائمہ طاہرین رسول اللہ کے جانشین ہیں اور ولایت تشریع کے حامل ہیں۔ اب یہاں سے سوال یہ ہوتا ہے، اب محل بحث جو ہمارا ٹاپک اور گفتگو اب یہاں سے شروع ہے، چند سوالات ہیں کہ جن کے آپ کو جواب دینا ہے، انہیں جوابوں میں ولایت فقیہ کا مفہوم پورا پوشیدہ ہے۔ 11 اماموں اور 11 ائمہ معصومین کی شہادت کے بعد 12 امام، امام دماد عبد اللہ تعالیٰ دار پانی سے رحلت فرما گئے، شہادت جامع شہادت پوش لیا اور امام دمانہ پردہ غیب میں ہے، یہاں تک بات کیجیے۔ اب سوال یہ ہے کہ مسلمانوں کا سرپرست اور حاکم واقعی کون ہے؟ پردہ 12 امام پردہ غیب میں ہے، ڈائریکٹ ہم جا کے امام سے مل نہیں سکتے، کوئی دعویٰ کر سکتا ہے مل سکتا ہے؟ نہیں، ڈائریکٹ امام سے رابطہ نہیں ہے۔ تو اب اس سچویشن میں مسلمانوں کا حقیقی حاکم، حقیقی والی کون ہے؟ یہ ہمارا سوال ہے، انشاءاللہ اسی سوال کے ذیل پہ ہماری گفتگو آگے بڑھے گی۔ دوسرا سوال، ایک سوال یہ، اسی سوال کے بعد میں جواب دیے جائیں گے، انہی سوالوں کے جواب میں ہمارا مسئلہ انشاءاللہ کسی حد تک حل ہوگا۔ دوسرا سوال یہ کہ آیا فقہ اعظام، آیات اعظام، فقہ فقیہ، فقہ اعظام، آیات اعظام اس منصب تشریح پر فائز ہے یا نہیں ہے؟ یعنی یہی منصب جو ولایت تشریح کہلاتا ہے، آیا یہ منصب ہمارے فقہا کو، ہمارے علماء کو حاصل ہے یا نہیں ہے؟ سیکنڈ کوشچن۔ تیسرا کوشچن یہ کہ اگر ہم فقہا کو، علماء کو، آیات اعظام، ائمہ معصومین کا نائب مانتے ہیں، ٹھیک ہے، تو جب ہم ائمہ کا نائب مانتے ہیں تو ہمارے لیے یہ بات واضح ہونا چاہیے کہ کن امور میں یہ ان کے نائب ہیں۔ آئے صرف دنیا کے امور میں ہیں، کس چیز میں ان کے نائب ہیں، کس چیز میں ان کے جانشین اور خلیفہ ہیں؟ ہم کہتے ہیں نا کہ ہمارے علماء، ہمارے فقہا، ہمارے آیات اعظام امام کے نائب ہیں، تو یہ کس چیز میں نائب ہیں، کس چیز میں ان کو نیابت ملی ہے؟ تو اب یہ سوال کے بعد اور ایک آخری سوال، اب جو ہم کہتے ہیں کہ نائب آیت اعظام، فقہ اعظام کا پاور کتنا ہے، ائمہ کی نیابت میں کس حد تک یہ پاور کا استعمال اور ان کو اختیار دیا گیا ہے یہ علماء فقہا کا پاور کہاں تک ہے، کیا صرف دینی مسائل تک محدود ہے یا نہیں، دینی مسائل تک کر سیاست، حکومت اور دیگر امور میں بھی ان کو اختیار دیا گیا ہے، دیگر امور میں بھی ان کا پاور ہے۔ لہذا یہ چند سوال ہیں، انہی سوالات کے ذیل میں ہماری گفتگو انشاءاللہ کل سے آگے بڑھے گی، جس کی روشنی میں ولایت فقیہ کا مسئلہ بآسانی حل ہو سکتا ہے۔ وآخر دعوانا الحمد للہ رب العالمین، اللہم صل علی محمد۔